کہ اگر کوئی شخص ایسی چیز سے روزے کو باطل کرتا ہے کہ جو حرام ہے، اس سلسلے میں آغاز پاکستانی کے اعتبار سے کفارہ وہی ایک کفارہ ہے، بلکہ بیان کیا گیا تھا کہ کفارے جب ہو جائے گی وہ کفارے آ جائیں گے، آغاز پاکستانی فرماتے ہیں کہ مستحب ہے کہ ایک کفارہ آبے کو کیا کہہ رہے ہیں کہ آگے واجب فرماتے ہیں، کہتے ہیں کہ اس میں تین کفارے آتے ہیں، اور چونکہ احتیاط واجب ہے لہٰذا اس وقت پہلے میں ہم آبے کی ساری کی طرف رجوع کر سکتے ہیں اگر وضو کی گنجائش ہو۔ آج کے اندر جو مسئلہ بیان کرنا ہے وہ یہ کہ عام طور پر روزہ کھولتے وقت کی کوشش کرنی چاہیے کہ اس بات کا اطمینان اور یقین ہو جائے کہ روزہ کھولنے کا یعنی افطاری کا ٹائم ہو گیا۔ شک کی حالت میں اگر آپ کو شک افطاری کا ٹائم ہوا یا نہیں، اس صورت میں روزہ کھولنا حرام ہے۔ شک کی حالت میں روزہ کھولنا، نہیں پتا افطاری ہوگی افطاری کا ٹائم ہو گیا نہیں، شک کی حالت میں روزہ کھولنے چلے حرام ہے۔ شک کی حالت میں روزہ کھولیے۔ اب اگر بعد میں پتا چلا کہ جو ٹائم تھا وہ واقع ٹائم صحیح تھا، تو اس صورت میں اس کا روزہ ٹھیک، لیکن اگر بعد میں پتا چلا چکی حالت میں روزہ تھا اور بعد میں پتا چلا کہ مطلب ابھی اس میں افطاری کا ٹائم نہیں ہوا، ابھی 5-10 منٹ باقی، تو اس صورت میں اس شخص نے حرام بھی کیا، اذا بھی اسی گردن پر آئے گی اور کفارہ بھی اسی گردن پر آ جائے گا۔ یعنی پورا روزہ جو آپ کا رکھا ہوگی تو ان معاملوں میں دیکھا گیا کہ اس کی قضا بھی کرنی پڑے گی، گناہ الگ ہو اور کفارہ بھی۔ لیکن اگر فرض کیجیے شک کی حالت میں روزہ کھولنا چاہتا لیکن اس نے شک اس طریقے سے دور کیا، مثلاً کسی آدمی سے دور کیا اور اس آدمی نے کہا کہ بھائی روزے کا کھولنے کا ٹائم ہو گیا، یا صرف گھڑی کی جانب دیکھا گھڑی اتفاق سے طرف پیش کر دیں اور اس کے بعد اس نے اس پر اعتماد کیا، اطمینان ہو گیا، یقین آ گیا، اس نے روزہ کھول لیا۔ بعد میں پتا چلا کہ میں نے 10-15 منٹ پہلے یا کچھ دیر پہلے روزہ کھول لیا، ٹائم روزہ کھولنے کا نہیں شروع ہوا، اس صورت گناہ نہیں، اس صورت میں کفارہ نہیں، لیکن روزے کی قضا حرام ہو۔ لہٰذا سب سے اچھا طریقہ یہ ہے کہ انسان مغرب کی کم سے کم نماز پڑھ لے، یا کچھ دیر بیٹھنے کے بعد، یہ واجب نہیں ہے یعنی نماز پڑھ، کچھ دیر ٹھہر جائے، یقین پورا ہو جائے اس کے بعد روزہ کھول۔ یہ تو ہو گیا مسئلہ روزہ کھولنے سے، افطار کے ٹائم کے بارے میں آپ کو شک ہے۔ اب دوسری کنڈیشن جو ہے وہ یہ کہ انسان سحری کھا رہا اور سحری کھاتے کھاتے اسے شک ہو گیا کہ آیا سحری کا وقت ختم ہو گیا یا نہیں، یعنی اب میرے لیے انصاف کا وقت شروع ہو گیا ہے یا نہیں ہوا، یہاں پر جس کو شک ہو رہا یہاں پر بھی ضروری کیا کہ آپ کو البتہ نہیں کہ میں نے ضروری کا لفظ جلدی استعمال کر، یہاں پر اس کو شک ہو رہا وہاں افطاری کے موقعوں پہ تھا، اگر آپ کو شک ہو رہا تھا کہ افطاری کا ٹائم ہو گیا نہیں ہو گیا تب فرماتے کہ حرام ہے کسی افطار پر، لیکن جب آپ سحری کھا رہے ہیں اور آپ کو شک ہو گیا کہ انصاف کا ٹائم شروع ہو گیا نہیں ہو گیا، یہاں پر باوجود اس کے کہ آپ کو شک ہے حرام نہیں ہو، ان دونوں چیزوں کے اندر ان دو باتوں میں فرق، وہاں شک کی حالت کے اندر روزہ کھول لیا حرام، یہاں شک کی حالت کے اندر جلدی کھاتے رہے حرام کھانا نہیں، یہ کاروں کاروں میں استحصال اور اس کی بنیاد پر یہ ساری مسائل سکتے ہیں۔ لیکن اس کے بعد یہ مسئلہ بالکل ویسا ہی نہیں جیسا اس تاریخ میں شک کی حالت یہ تاریخ آتا رہا، تحقیق کرنا بھی واجب نہیں، لیکن اس کے بعد فرض کیجیے اس نے تحریر مارا نہیں اور بعد میں اس کو پتا چلا کہ جس ٹائم پر میں نے بریک کیا یعنی اسٹاپ کیا انصاف شروع کیا یہی وہ ٹائم تھا کہ جو آخری ٹائم، تو اس کے پر کوئی ذمہ داری ہے اس نے گناہ نہیں، لیکن اگر بعد میں اسے پتا چلتا جبکہ حالت میں کھا رہا اور بعد میں اسے پتا چلا کہ تحریر کا ٹائم تو کافی دیر پہلے ختم ہو گیا، 5 منٹ پہلے مطلب ختم ہو گیا، تو اس صورت گناہ تو نہیں، افطار میں تین کی جا رہی ہے جبکہ حالت کے اندر افطار کر لی تین کی گناہ مزہ کفارہ، पहली अगर शक्ति स्रोत में काफी रहे तो दो चीजें गुनाह नहीं आएगा, लेकिन सजा आ जाएगी और कफारा आ जाएगा। लेकिन अगर जहां शक्ति को खड़ी वाला बताना, जहां शक्ति किसी आदमी के कहने पर खाता, एक आदमी ने कहा कि अभी हमें टाइम होगा खड़ी आ जाए खा रहा हूँ, उसने घड़ी से जाने देखा घड़ी थोड़ी लेट। तो अब यहां पर भी उसने शहरी को खाना कर नहीं दिया और बाद में ये पता चला कि शहरी का वक्त खत्म हो चुका था और फिर उस वक्त के अंदर भी कुछ खाया। तो देखिए यहां पर शक की हालत में नहीं खाया बल्कि तहरी, बल्कि ये मालूम किया कि वक्त खत्म हो गया नहीं हो गया। बाद में पता चला कि नहीं, वक्त खत्म नहीं हुआ, गुनाह तो वैसे ही नहीं, कफारा भी नहीं आएगा, सिर्फ इस दिन की बाकी। तो ये सबसे बेहतरीन तरीका के लिए इंसान रोजा उसको खोले कि जब आमतौर पर अनाज होते ही इंसान गुजारा करे, अगर नमाज नहीं पढ़ा कुछ देर बैठ कर, कम से कम ये कि अनाज खत्म हो जाए और उसके बाद रोजा खोल, यही जाना चाहिए। और इसी तरीके से शहरी भी उसी वक्त खाना खत्म करते कि जब अभी शहरी के वक्त थोड़ा सा वक्त और टाइम टेबल में बात नहीं कर रहा हूँ, तो माशाल्लाह 10 मिनट पहले मैं बात कर रहा हूँ, आसान आपका जो मतलब 5-6 मिनट है आपके पास, आप एहतियात करें और उसको छोड़ दें बिल्कुल 1-2 मिनट पहले, ये जरा हिलासत और खतरे से करीब की दूर पड़ते मोहम्मद वाले को। कल की तमकीन के बाद हमारा दो मौजूद थे जो असली मौजूद, अब तक जितनी बहुत सारी बातें आती हैं उस हदीस की वजाहत में बहुत सारी बातें बहुत सारे नुकात, लेकिन जो बाकायदा हमारा मौजूद वो कल की तकरीर से शुरू हुआ। और यकीनन ये मौजूद ऐसा कि जो मूड को खराब करने वाला, ये मौजूद ऐसा जो इंसान को चिड़चिड़ा देने वाला, लेकिन क्या किया जाए, वो कुरान की आयत जो बिहारुल अनवार की 6वीं जिल्द के 8वें चैप्टर की 116वीं, जिसमें हमारे और आपके छठे इमाम इमाम जाफर सादिक साहिबान ईमान तुम सबके सब जन्नत में जाने वाले बल्ला इमाम फरमाए बला के बल्ला, लेकिन अल्लाह की कसम अलैकुम मैं तुम्हारे बारे में मौत देता हूं, मैं तुम्हारे बारे में डरता हूं फिर बरसा कि बरसा से तुम आमादा रहना, अपनी खबर के लिए तैयार होकर जाना। मौलाए कायनात की वो रिवायत आपके जहनों में रहनी चाहिए कि जिसने जब मौला से पूछा गया मत साहब यार ये बताइए सख्त चीज कठिन चीज मुश्किल चीज दुश्वार चीज और दुश्वार बरतना पहुंचता मत साहब, इमाम ने फरमाया था वो चीज है जो दुश्वार वो चीज है जो सख्त है पूछा बबल अस्त, और वो कौन सी चीज है जो फद्र से भी ज्यादा सख्त, अब एक सख्त मस्जिद कोई ऐसा पर हला भी है कि जो फद्र से भी ज्यादा सख्त। तो मौके पर इमाम फरमाते हैं फद्र से भी ज्यादा सख्त मंदिर ये कि इंसान इस हालत में फद्र को उतारा जाए उसका दामन और नामा आमद था उससे ज्यादा तंकीद थी, इंसान कदर में उतर रहा इस हालत में उसका नामा आमद था। तो ईमान की वो अजीब ये रिवायत और फिर एक आखिरी बात यानी आखिरी रिवायत इस कॉन्टेक्स्ट कि जिसमें मेरे कोई इमाम इमाम जाफर साले पहले सलाम इशारा फरमा रहा मन अंतरा फलाफा का अशिया जो तीन चीजों का इंकार करेगा, जो तीन चीजों का इंकार करेगा नहीं समय शिया थे तो हमारा शिया नहीं। सबसे पहले अल मेराज, मेरा जल जो मेराज पे गया उसका इंकार, अगर मेराज का कोई इंकार कर रहा اس کیفیت کے ساتھ کہ جو ہمارے مذہب کے اندر موجود ہے تو وہ شیعہ نہیں بل مت الگ بل مت الگ مت اور جس طریقے سے بند ہوئے سوال اور جواب اس کا میں جو انکار کرتا وہ شیعہ نہیں. اور پھر اس کے بعد تیسری چیز جو تم میرے ذہن میں نہیں بس شفا شفا کی چیز ذہن میں آئی. اور تیسری چیز سے جس کا انکار میں کرتا ہے وہ ہے شفا ہماری شفا. لیکن خود یہ روایت بیان کر رہے ہیں خود مولا امام صادق کی روایت بیان کر رہی دونوں امام کی روایت ایک ہی امام کی روایت ہے. ایک تصور اور ایک مفہوم ہمیں سمجھایا جا رہا کہ شفاعت ایک ہے عمومی شفاعت ایک عمومی شفاعت کس اعتبار سے عمومی یعنی یہ شفاعت وہ ہے جس سے ہر شیعہ فیضیاب ہو جس سے ہر صاحب ایمان فیضیاب ہو اور وہ ہے یوم حشر وہ ہے روز قیامت کی شفاعت کہ جس میں شفاعت کرنے والی نبی کی علی کی چہرہ کی بلکہ ان کی شفیہ کی وہ ساری کی ساری روایت یہ عمومی شفاعت یہ شفاعت کو کہ جو تمام شیعوں کو شامل کرنے والی جو تمام لوگوں کو شامل کرنے والی وہ لوگوں پھر جتنا ایمان پر آ رہے ہیں. لیکن ایک شفاعت وہ ہے جو عمومی نہیں ہے عمومی مانو کہ ضروری نہیں ہے کہ شفاعت کے حقدار سارے مومن ہوں. اور یہ شفاعت یا سکرات موت کی شفاعت یا برزخ اور قبر کے مرحلے کی شفاعت اس لیے یقیناً چار مومن ایسے ہیں کہ جس وقت موت کا فرشتہ ان کے سامنے آئے تو ایک مرتبہ میں ایسا لگے گا کہ ایسے ہماری زندگی کی ساری تکلیفیں ختم ہو گئی اور اس کے بعد نہ صرف موت کا مرحلہ قبر کا مرحلہ قبر سے نکلنے کا مرحلہ روزے بیٹھے سے قیام کا مرحلہ یہ تمام کے تمام مراحل شفاعت محمد والے محمد کے ساتھ. اور کچھ مومنین ایسے ہوں کہ جن کی شفاعت مدد روح کے وقت نہیں لیکن جس وقت برکت میں جائیں ان کی شفاعت ہو جائے گی. بعض مومنین وہ ہوں گے کہ جن کی شفاعت نہ مدد روح کے موقع پر ہے نہ برکت کے موقع پر اور نہ روزے بیٹھے کے موقع پر مادر کے ساتھ نہ بزر کے موقع پر ہے صرف روزے رہنے کے دن ان کی شفاعت کی جائے. تو انسان محترم کہنے کا مطلب یہ شفاعت عمومی تو صرف روزے رہنے اور شفاعت کو خصوصی ایک وہ مراتے میں عمومی ہمارے سامنے آئیں گے. اگر کسی کا حق وقت کیا ہے اگر توبہ نہیں کی اگر حرام انجام کیا تو پھر تو سارے کے سارے مرحلے. اور اسی اعتبار سے اسی نقطے کو بیان کرتے کے لیے ایک مفصل لیکن ایک دلچسپ روایت ہمارے سامنے آتی ہے بہار الانوار کی چھٹی جلد کی روایت. اور روایت جناب سلمان فارسی سے تعلق رکھتی جناب سلمان فارسی کہ جن کے بارے میں یہ کہا جاتا کہ جناب عیسیٰ کے حواریوں میں سے حواری یہ بھی علماء نقل کرتے ہیں خیر طولانی عمر طویل العمر رکھنے والے جناب سلمان فارسی مولا کائنات کے زمانے میں یعنی ان کی خلافت ظاہریہ کے زمانے مدائن کے علاقے کے گورنر. اور پھر جب ان کے انتقال کا وقت قریب آیا بیماری شدید بیماری اسبق ابن زبادہ نام کے امام کے کہنے والے اور ان سلمان فارسی کے دوست احمد کرسی کے لیے ان کے پاس آتے اسبق ابن زبادہ کا نام 19 رمضان کی مسائل کو آپ سنا سکتے یہی اسبق ابن زبادہ جناب سلمان کے پاس آتے ہیں. جناب سلمان فرماتے ہیں کہ اے اسبق مجھے معلوم ہے کہ میرا آخری وقت آ گیا اور رسول نے مجھ سے وعدہ کیا کہ اے سلمان جب تمہارا آخری وقت آ جائے گا تو میں تم سے وعدہ کرتا ہوں کہ تمہیں یہ قوت بھی جائے کہ تم قبر کے مردوں کی گفتگو کرو. تو اے اسبق ایک تابوت لے کر آؤ اور اس تابوت میں مجھے لکھاؤ اور پھر مجھے اس تابوت کے ذریعے سے قبرستان تک پہنچاؤ. ابھی سلمان ملتا ایک تو اپرادھ کا انتظام کرتے ہیں سلمان کو تابوت میں لکھتے ہیں اور اس تابوت قبرستان کی جانب لے جایا جاتا قبرستان میں پہنچے اس تابوت کو رکھتا اور اس کے بعد اب سلمان اس کے بیٹھے اٹھ کر بیٹھنے کے بعد جناب سلمان اگلوں کو مخاطب کیا اور ایک سلام کیا اور یہ کہہ کے سلام کیا اے اپنے اعمالوں کے منتظر اے دنیا کو چھوڑ دینے والے انسانوں میرا پلام قبول کر. لیکن خاموشی تاریخ سکون تاریخ کہیں کے کوئی جواب نہیں آ رہا. جناب سلمان پھر تھوڑی دیر کے بعد اب یہ کہا اے آواز کے منتظر لوگوں اے دارے پانی کو چھوڑ دینے والے لوگوں تمہیں خدا پر پسند تمہیں رسول کی پسند میں سلمان فارسی ہوں کہ جو رسول کا آزاد کرتا ہوں اور میں سلمان فارسی وہ ہوں کہ جس سے رسول نے وعدہ کیا کہ اے سلمان جب تمہارے مرنے کا وقت قریب آئے گا تو تم مردوں سے باتیں کرو. تو اے لوگ میں اے مردوں میں تمہیں سلام کر رہا ہوں, میرے سلام کا جواب. تھوڑی دیر کے بعد جناب اشرف فرماتے کہ ہم نے دیکھا ایک حد اس پہ لذرہ تاری ہوتا اور اس کے بعد وہ قبر کی واسطہ ہوتی اور اس قبر سے ایک شخص مٹی جھاڑتا ہوا اپنے سر سے برابر ہوتا اور جناب سلمان کے پاس آ کے کھڑا ہوتا. جناب سلمان کی سلام کا جواب اس انداز میں دیتا, اے دار سبا کے لوگوں, اے دنیا کے معاملات میں مشغول ہو کے دار آخرت کے معاملات سے حاصل ہو جانے والے لوگوں, میرا سلام تم پر ہے. کہو تم نے مجھے کیسے یاد کیا؟ تو موقع پر جناب سلمان اس سے پہلا سوال کرتے کہ اے شخص یہ بتا کہ تو پہلے جنت سے ہے یا اہل جہنم سے, تو جنتی یا جہنمی؟ تو ایک مرتبہ وہ جب سے کہتا کہ الحمدللہ خدا نے اپنی رحمت اور اپنے فیض کے ذریعے مجھے ان لوگوں نے یہ قرار دے دیا کہ جن کا تعلق جنتیوں سے ہے, جنہیں جنت میں جانا ہے, جنہیں بہشت میں جانا. اب سلمان پوچھتے ہیں پھر مجھے یہ بتاؤ کہ تمہاری موت کس طریقے سے باتیں ہوئی, مجھے یہ بتاؤ کہ تمہارے ساتھ قبر میں کیا گزرا, مجھے یہ بتاؤ کہ اب تک تمہارے ساتھ کیا معاملہ چل رہا. بس اتنا سننا ایک مرتبہ وہ شخص ایک سر تھا کرتا اور اس کے ساتھ کہتا کہ اے سلمان سنو, میں وہ شخص جو خدا کے احکامات پر عمل کرنے والا, میں وہ شخص جو خدا کے جو محرمات ان سے پرہیز کرنے والا, یعنی ایک بظاہر ایماندار آدمی ہوں, لیکن خدا کی قسم رب کعبہ کی قسم کہ جس وقت میری روح کو قبض کیا گیا سکرات موت کی سختی, رب کعبہ کی قسم اگر میرے جسم کو آئے سے کاٹ دیا جاتا, اگر میرے جسم پینسی کے ذریعے اتر دیا جاتا, کسی کا جسم آئے سے کاٹ دیا جائے کتنی تکلیف ہوتی, کتنے تڑپ تڑپ کے انسان کی زندگی ختم ہوتی, کسی کے جسم کو کینچیوں سے کاٹنا شروع کر دیا جائے. وہ کہتا ہے سلمان رب کعبہ کی قسم اگر میرے جسم کو آڑے سے کاٹ دیا جاتا, اگر میرے جسم کو کینچیوں سے گزر دیا جاتا, پھر بھی یہ چیز اس موت کی سختی کے مقابلے میں بہت آسان. تو اے سلمان تم کیا پوچھتے ہو اور کیا سمجھ کرتے ہو؟ موت کی کڑواہٹ اور اس کی سختی اب تک مجھے محسوس ہو رہی, اب تک میرا جسم اس کی تکلیف سمجھ رہا ہے اور کہہ رہا. اور پھر اس کے بعد شخص نے کہا کہ اے سلمان دیکھیے ذہن میں رکھیے گا, یہ وہ شخص ہے کہ جو خود کہہ رہا ہے کہ مجھے خدا نے جنتیوں میں سے قرار دے دیا, یہ وہ شخص ہے جو کہہ رہا ہے کہ بہرحال میں نیکیاں انجام دے گا, بہرحال میں گناہوں سے اپنے آپ کو بچاتا, اور یہی شخص یہ کہہ رہا کہ جس وقت میری روح قبض ہوئی ہے تو آرے کے ذریعے سے جسم کاٹنے سے زیادہ مجھے تکلیف ہوئی ہے, کینسی کے ذریعے سے جسم گزرنے سے زیادہ مجھے تکلیف ہوئی ہے, یہی جنتی کہہ رہا ہے, یہی نماز پڑھنے والا کہہ رہا ہے. تو اس کو بات کیا ہے؟ بات یہی بات کہ جناب سیدہ حضرت فاطمہ صلی اللہ علیہ وسلم ایک شخص نے یہ سوال کھجوایا, یہ روایت میں پہلے پڑھ چکا ہوں لیکن اس مضمون سے مطالبت رکھتی اور مسئلے کو حل کر رہی ہے کہ پوچھا گیا شخص نے اپنی بیوی کو بھیجا اور کہا کہ میری شہزادی سے معلوم کرو کہ کیا میں ان کا شیعہ ہوں یا نہیں. تو ایک مرتبہ اس کی زوجہ سیدہ کی حرکت میں پہنچی, اپنے شوہر کا سوال دہرایا, جناب سیدہ جواب دیتے ہیں تو ایک جملہ نشان فرماتی کہ جسے علی الاخبار نامی کتاب کے علاوہ دوسری اور کتابوں میں سے نقل کیا گیا, جناب سیدہ اشارہ فرماتی ان کن تک دعوت بیمار بننا, اگر تم جو کچھ ہم نے کہا جس کا ہم نے حکم دیا اس کے مطابق عمل کرتے پر تن آ ہمر نظر نہ, اور وہ چیز یا تن صحیح ہمر نظر نہ, اور وہ چیز کہ جس سے ہم پہلے بیٹھ کر روکا تم رک جاتے, تمہاری زندگی کا طریقہ یہ جہاں دیکھا کہ یہ غلط منظر پہلے بیٹھ کی رضا کھانے لگی آنکھوں کو ہٹا لی, جہاں سنا کہ یہ غلط آوازیں حضرت ہو رہی, موسیقی کی آواز آ رہی, کوئی اور بات ہو رہی, اپنے کانوں کو وہاں سے ہٹا لی, جہاں دیکھا کہ زبان جو چل رہی اب تک تو بالکل صحیح رہی لیکن اب مومن کی حیبت زبان پہ آنے والی, اب مومن کی توہین زبان پہ آنے والی ہے, ایک مرتبہ زبان کو پیش لگا دی. ان گنتا کامت دماغ کا مطلب نہیں, تب کہیں اما نظر لانا کا مطلب یہی تو جناب سیدہ فرماتی پھر کسی سے پوچھنے کی ضرورت نہیں اور خطہ میں پوچھ سکے گا پھر ہمارا فیصلہ تمہارے بارے میں یہ کہ تم ہمارے شیعہ ہو وہ انگار اور اگر ایسا نہیں ہے کس میں چھوڑ کس میں سستی کہ ٹھیک ہے نماز تو پڑھ ٹھیک ہے روزہ تو رکھ لیا تھوڑی بہت جماعت کے ساتھ نماز پڑھ تھوڑے بہت قرآن کی تلاوت کر لی زیادتوں کے بھی چلے گئے لیکن ایک سستی کی کیفیت کبھی جسے کہتے ہیں نا ان کا ذائقہ بدلنے کے لیے تھوڑا بہت گناہ بھی ہو جائے تھوڑا بہت وہ والا چیلنج بھی دیکھ لیا جائے اب کون دیکھنے والا میں تو اکیلا کمرے میں بیٹھا ہوا ہوں کون دیکھنے والا ہے سب لوگ جا چکے ہیں نہ آفس والے ہیں نہ مسجد والے ہیں تو یہ چھوٹی چھوٹی جو سستیاں ہوتی ہیں تو ایک مرتبہ وہ شخص گھبرا کے یہ کہتا کہ اس کا مطلب یہ ہو گیا جب اس کی بیوی نے میسج پہنچایا کہ سیدہ نے جواب دیا تو گھبرا کے کہتا کہ اس کا مطلب یہ کہ شیعہ صرف ابو ذر شیعہ صرف سلمان فارسی شیعہ صرف مرزاد شیعہ صرف ہمارے یاسر جب یہ جملہ پہنچا اس کا مطلب یہ ہے کہ ہم شیعہ ہی نہیں اور جب شیعہ نہیں تو ایسی بھی ہم آپ کی شفاعت سے محروم اس لیے کہ آپ کی شفاعت تو شیعوں کے آگے ہونے والی یہ سوال پہنچا پھر تمہارے جناب سیدہ کی حکمت اور اس موقع پر پھر جناب سیدہ نے جو جواب دیا میرے سوال حل کرنے والا کہ وہ شخص جنتی وہ شخص جس کو بڑھتیوں سے قرار دے دیا لیکن بہت سی سختی ایسی شدید کھیل کر آیا کہ ابھی تک اس کی کڑواہٹ اس کے منہ میں ہے ابھی تک اس کی تکلیف کو محسوس کر کے آپ آپ بتا ایک مرتبہ جناب سیدہ فرماتی ہیں کہ سنو وہ جو ہمارے شیعہ یعنی جن کا پیرامیٹر جن کا کرائٹیریا ہم نے بیان کر دیا جن کا معیار ہم نے بیان کر دیا اگر تم مل لیتے ہو اور ہمارے شیعہ تو یاد رکھو کہ ہمارے شیعہ ہم سے جدا ہونے والے نہیں ہیں چاہے موت کا مرحلہ چاہے قبر کا مرحلہ چاہے روزے بشر کا مرحلہ ہو چاہے جنت سے جانے کا مرحلہ ہو یا شیعہ وہ ہے جو ہر وقت ہمارے ساتھ ہے ہر جگہ ہمارے ساتھ ہے جس طرح زندگی میں ہمارے ساتھ رہے نقطہ ہم یہ ہے جس طرح پڑھائیوں میں ہمارے ساتھ رہے جس طرح گفتگو میں ہمارے ساتھ رہے جس طرح عمل میں ہمارے ساتھ رہے تو ہمارا طریقہ یہ ہے ہر ہر مقام پر ہم ان کے ساتھ ہوں گے لیکن اگر تم ہم سے محبت کرتے ہو اگر ہماری محبت ہمارے دلوں میں ہے اور فقط یہ نہیں کہا کہ محبت دلوں میں رکھتے ہو اس لیے کہ بہت سارے مل جائیں جو اہل بیت کون ہے جو اہل بیت سے محبت نہیں کرتا ارے وہ کہ جنہوں نے ہم کے اہل بیت کو مدد کیا یہ کہنے پر مجبور ہو گئے لاؤ لا اجیون لا حلقہ فلا یہ کہنے پر مجبور ہو گئے تو یہ نہیں کہا فرمایا اگر تم ہماری محبت اپنے دلوں میں رکھتے ہو اور وہ تو ہمارے دشمن ہیں ان سے دشمنی ہمارے دشمنوں نے دشمنی اپنے دل میں رکھتے ہو لیکن گناہوں کا سلسلہ جاری لیکن حرام کی ہو رہا گناہ بھی ہو رہے ہیں والدین کی اطاعت نہیں کی جا رہی مومن کو اذیت دی جا رہی ہے مومن کا حق ادا کیا جا رہا یہ سارے گناہوں کا سلسلہ چل رہا ہے تو اس موقع پر جناب سیدہ فرماتی ہوں اگر تم ایسے ہو تو دیکھو پھر خدا کیا دنیا میں تمہیں کوئی تکلیف دے گا کوئی مالی پریشانی آ جائے کوئی بیماری آ جائے اور آج کا ہم سامنے آ جائے گا اور اس قسم کی کوئی مصیبت اور اگر دنیا میں کوئی پریشانی خدا نہ دے ان تمام گناہوں کے نام ان تمام گناہوں کے ساتھ ساتھ کوئی پریشانی نہیں تو موت کے موقع پر تمہیں تکلیف دی جائے گی اور اگر موت کی منزل پر بھی تمہیں بچا لیا گیا یعنی کوئی پریشانی نہیں آئی تو پھر قبر میں تمہارے ساتھ وہ سختی برتی جائے گی وہ عذاب کیا جائے تو کہنے کا مطلب یہ جناب سیدہ اسی ایک جملے کی مذاق کر رہی کہ جس کی جانب میں آپ کی توجہ دلانا چاہ رہا ہوں کہ شفاعت ایک شفاعت سے عمومی ہے کہ جو تمام عمومی کی ہوگی اور وہ ہے روزے بیٹھنے کی شفاعت اور ایک شفاعت شفاعت خصوصی کہ بعض پر مرحلوں پر بعض مومن کی جائے اور بعض مرحلوں پر بعض مومن کی نہیں کی جائے تو اب وہ یہ کہتا وہ شخص جو سلمان فارسی مہدی گفتگو وہ کہتا میں بڑے آرام سے زندگی گزار رہا جناب سلمان نے پوچھا تمہاری بہت کیسے باتیں ہوئی کہا کہ میں بہت آرام سے زندگی گزار رہا روز مرہ کی زندگی نعمتوں کا ہم بات یہاں تک ایک دن میں بیمار ہو گیا اس سے پہلے بھی میں بیمار ہوا لہٰذا میں نے اس کو سنجیدہ نہیں لیا لیکن پھر بیماری کی شدت بڑھتی گئی یہاں تک میں بستر پر لیٹ گیا اور پھر ایک دن میں نے یہ دیکھا کہ انتہائی فضیل صد و مند فضیل الخامت شخص انتہائی جلال اور روز کے ساتھ میرے سامنے آ کے کھڑا ہو گیا میرے حسین اور رشتے دار میرے آس پاس بیٹھے ہوئے تھے لیکن میں نے محسوس کیا کہ میرے حسین اور رشتے دار اس کو دیکھ نہیں پا رہے ایک مرتبہ وہ کریم کامت شیخ میرے سامنے کھڑا ہوتا اور اس کے بعد میری آنکھوں کی جانب اشارہ کرتا मेरी आंखें नंगी हो गई और उसके बाद मेरे कानों भी जाने इशारा करता, मेरे कान गहरे हो गए और उसके बाद मेरी जबान भी जाने इशारा करता, मेरी जबान गूंगी हो गई। ये वो आधार है जिनका टारगेट दुनिया से, दुनिया वालों से जिन आधार के साथ तक कम्युनिकेशन करता वो सारे के सारे आधार बिल्कुल बेकार हो गए। जब ये कहती है मुझ पर डाय हूँ, मैंने देखा मेरे अभिगो ने गिरिया करना शुरू कर दिया, रोना शुरू कर दिया। और फिर उसके बाद मैंने जब से पूछा क्या जब तुम कहो कि सारे औलाद मेरे साथ क्यों जान दे रहे, कहा कि मैं वो जो हर शब्द की जिंदगी में तबाह आता हूँ, मैं गलत हूँ, मैं तुम्हारी हुकूमत करने के लिए आया हूँ, तुम्हारी जिंदगी की फाइल गोया खत्म हो गई, बंद हो गई, अब तुम्हारी जिंदगी का अख्तियार इख्तिताम हो गया, अब तुम्हारे लिए वापसी का कोई रास्ता नहीं, मैं आया हूँ तुम्हें साथ ले जाने के लिए। बच्चे छूला में एक मरतबा सुना पूरे शिखर बोले तभी जी मेरे शिखर में दौड़ गई यहाँ तक। फिर मैंने देखा दो फरिश्ते आके खड़े हो गए, एक मेरे जाने जाने, एक मेरे काले जाने, काले जाने को फरिश्ता में खड़ा हुआ। मैंने पूछा तुम लोग कौन, कहा कि मैं रफीस और जो काले जाने खड़ा हुआ है कहा रफीस, हम दोनों का काम ये है कि तुम्हारे साथ है हमारे, दुनिया में तुम जो कुछ करते रहे हम दुनिया में तुम्हारे साथ रहे, तुम्हारे एक एक खबर को हमने लिखा, मैं रफीस तुम्हारी खेतियों को लिखा करता और ये अकीब तुम्हारी बुराइयों को लिखा करता। ये कहे उस रफीन वो तो नेकियों पर नाम आवाज मेरी निगाहों के सामने किया, मैंने एक मरतबा उस नाम आवाज को देखा, नूरानी नाम आवाज, नेकियों से भरा हुआ नाम आवाज, मेरा दिल वही से एक मरतबा भर गया। इतनी ज्यादा मेरे पास नहीं किया, अरे हज भी मैंने किया हुआ, ज्यादा मतलब मैंने की हुई है, इबादतें मैंने की हुई है, मोमिन तो हक मैंने अदा किया, सारी वो नहीं किया, खुश हो गया। लेकिन उसके फौरन था फिर अतीत मेरे सामने आया और अतीत वो गुनाह उसे दिखाए, अब मैंने उन गुनाहों को देखा था कपूर के थोड़े बहुत बहरहाल मैंने गुनाह किए, लेकिन जब सामने आवाज दिखाना शुरू किया हजारों लाखों की तादाद वो गुनाह जो एक दो करके मेरी जिंदगी में जमा होते गए, आज तो मैंने नामा आमाल को देखा तो गुनाहों ने मेरा नामा आमाल खड़ा खड़ा देख रसूल खुदा इस मकाम से गुजर रहे, पूरे लश्कर साथ में जंग करने के लिए जा रहे और रास्ते जो तरीका होता कि फिर बाबा पूरा खाना को ले जाया नहीं जाता, रास्ते ही में खाना पकाया जाता। रसूल खुदा के बाद ही है कि अल्लाह के रसूल जिस इलाके से हम गुजर रहे यहाँ पर लकड़ियां दरख्त वगैरह मौजूद, आप हुक्म दीजिए हम लकड़ियां वगैरह काट लेते आगे चलकर आसानी है, फरमाए के नहीं की जरूरत नहीं हम यहाँ बयान नहीं करेंगे, सफर को जारी रखें। चलते चलते एक बयाबान और रेगिस्तान में पहुंचे, यहाँ पर पड़ाव का हुक्म दिया यहाँ पर हम आराम करेंगे, सारा लश्कर बैठा और बैठा है तो खाने के इंतजार में और बावर्ची परेशान किसी के निकल साथ लेकर नहीं गए और जिस मकाम से लकड़ियां काटनी उस मकाम से लकड़ियों को जमा नहीं किया कि सबसे तक परेशान होकर पहुंचे अल्लाह के रसूल, खाना तो बना ले लेकिन खाना पकेगा कैसे जब तक ये लकड़ियां ना हो जब तक ईंधन ना हो, और ये रेगिस्तान ये बयाबान अल्लाह के रसूल अब करे तो क्या करे। रसूल खुदा ने फरमाया परेशान होने की जरूरत नहीं, लेकिन रसूल खुदा इस तरीके इस तरह से मौजूदा फरमाते कि जिंदगी रेगिस्तान की बदल जाए, फरमाया परेशान क्यों होते हो कि रेगिस्तान और बयाबान जिसे तुम समझ रहे तो यहाँ पर कोई लकड़ियां नहीं कोई बात, मैं हर आदमी को यह हुकुम देता हूँ ज्यादा मेहनत की जरूरत नहीं थी, इधर छाड़ियां पहनकर आया रेगिस्तान में उधर उधर बिखरी पड़ी, हर आदमी अपनी अपनी मुठ्ठियां भर भर के लेकर आ गया, इससे ज्यादा की मैं गुजारिश नहीं करता, दामन भरने की भी जरूरत नहीं, एक मुठ्ठी और दूसरी मुठ्ठी जितने पहनते और छाड़ी आ रही उठा के लेकर आओ और इस मकान पर जमा कर, अब हजारों पर लगकर और हर आदमी की दो मुठ्ठियां। कुछ देर के बाद जब ये घास धूप और थोड़ी बहुत पहनते जमा होना शुरू हुई, हजारों की हजारों मुठ्ठियां बुनना शुरू हुई, तो थोड़ी ही देर बाहर इस घास धूप इन झाड़ियों और पिंकों पर एक बाकायदा पहाड़ में जमा हो गया, बहुत बड़ा ढेर जमा हो गया और अब जो लोगों ने देखा इस झाड़ी को तो तुमने खुदा ने सवाल किया ये बताओ इतना ईंधन काफी है, बावर्ची ने कहा अल्लाह के रसूल ये आज की बात है तो कई दिन तक के लिए ये ईंधन काफी, पर उस मौके पर रसूल खुदा की वो जबान हो गया और इरशाद फरमाते देखो इससे पहले तुम्हें रेगिस्तान में कुछ नहीं दिखाई दे रहा, लेकिन जब सुनने पर आए और जब तलाश करने पर आए तो इतना ढेर जमा हो गया। याद रखो किसी गुनाह को छोटा न समझना, छोटे छोटे गुनाह जो इंसान करता जाता कभी आंखों के जरिए से गुनाह यहाँ अब गाड़ी का सामान लेने के लिए जा रहे हैं, रास्ते में कोई नाबहरम आ रही, रास्ते में कोई मुकदर आ रही है, बोलिए आ रही है, या ऐसे कोई मंजर आ रहे हैं, या कोई दोस्त रास्ते बैठ गया है, उससे गुफ्तगु शुरू। 15 मिनट और 20 मिनट की फ्लाइट, 3, 4, 5 गुना हो गए, और उसके बाद समझा के कुछ नहीं हुआ, इसलिए कि नेकी का काम रोजा रख लिया। रसूल फरमाते छोटे छोटे गुनाह को इनको तुम छोटा समझते हो, याद रख बयामत के दिन जब इन गुनाहों को जमा किया जाएगा तो इसी तरीके से जिस तरह इन छोटे छोटे इनको और जड़ी बूटियों इन साड़ियों एक पहाड़ को कायम कर दिया है, बयामत के दिन ये छोटे छोटे गुनाह एक पहाड़ को कायम कर देंगे। इसीलिए उलमा फरमाते रिवायात का जिंदा कि अगर पहले तो कोशिश ये करो गुनाह हो ही ना, तुमसे गुनाह का इतिकाब ही ना हो, और अगर कभी इतिकाब हो भी जाए तो बाकायदा हो तो पूरी कोशिश ये करो कि गुनाह के साथ साथ जैसे ही तुम्हारा गुनाह आत्मा को मिलाया, कोशिश करो बगैर किसी नक्शे के उस गुनाह की तौबा भी आत्मा को उसके साथ साथ जानी चाहिए। रिवायत का जिंदा बाकायदा लिए वालिबन बसायद किया वो मालूम कि जिसमें जिहाद के बारे में रिवायतें मौजूद, उसी में जिहाद के नफ के मुताले के चैप्टर मौजूद, यहां तक लिखा गया तकरीबन यानी 7-8 घंटे का वक्त तकरीबन बयान किया गया। अब उस जमाने से क्या वक्त हो बकायदा मेरे सामने वो रिवायत निगाहों के सामने 7 घंटे तक उसका गुनाह लिखा नहीं जाता, लेकिन 7 घंटे तक अगर तौबा न करे और बाद में तौबा करे तो बहरहाल ये तौबा करना बड़ा मुश्किल होता, गुनाह को माफ करवाना बड़ा मुश्किल होता। तो कहने का मतलब ये कि वो जब अकीद को देखता और अकीद उसके गुनाहों को सामने लेकर आता, ये शब्द जन्नती, ये शब्द नेकियां करने वाला उन छोटी छोटी बुराइयों को मैं जिनको ख्याल ही नहीं आता, जिनके बारे में फिक्र ही नहीं, अरे तो छोटे छोटे गुनाह, इतने सारे गुनाह, इतने सारे गुनाह कि एक मरतबा ये परेशान हो जाता और फिर वो कहता कि अब मैंने कुल मौत आगे बढ़ा और फिर मेरी पूरी रूह को कब कर दिया है, मेरी पूरी रूह जुदा हो गई और फिर मुझे एक फरिश्ते के हवाले किया, मेरे घर वाले रोना मेरे घर वालों ने करना शुरू कर दिया, रोना खींचना शुरू कर दिया, यहां तक कि बाकायदा मलकुल मौत ने मेरे घर वालों को मुखातब करके कहा कि तुम लोग क्यों रो रहे हो, इसके ऊपर रो रहे हो, याद रखो मैं बहुत जल्द इस घर में दोबारा आने वाला हूँ, इसके भाइयों को भी लेने के लिए आने वाला हूँ, इसकी बीवी को भी लेने के लिए आने वाला हूँ, इसके बच्चों को भी लेने के लिए आने वाला हूँ। तुम अपने ख्याल बताओ, तुम अपना ख्याल करो, तुम किस बात पर विचार कर रहे हो। और फिर उसके बाद मेरी रूह कब की गई और फिर मुझे इस मलकुल मौत ने एक और फरिश्ते के हवाले किया और वो फरिश्ता मुझे अगले इलाही की बारगाह में लेकर गया, वहां उस पर मुख्तलिफ मुझसे सवाल किए गए और फिर मुझे दोबारा जब जमीन में लाया गया तो मैंने देखा कि मेरा जो बदन है इसे मुसलमाने के तख्ते पर रखा हुआ जहां पर मजे को गुसल दिया जाता, मैंने वो मंजर देखा, मेरा ताल्लुक एक मरतबा फिर अपने जिस्म से थकदार में हो गया कि मुझे महसूस होने लगा, मैं उस मरतबे को देखता कि वो आगे बढ़कर मेरे जिस्म को पलट रहा, मेरे जिस्म पर पानी डाल रहा और मुझे इतनी शदीद तकलीफ हो रही। एक मरतबा मैंने उससे कहा, फरियाद करके कहा कि है वो सुन देने वाले, अरे मेरे जिस्म से रूह निकल चुकी है, मेरे जिस्म से पतले रूह हो चुकी है, मेरे जिस्म से रूह के फल होने की वजह से मेरी रगे कट गई है, मेरी सक्रिय थकना दूर हो गई है, मेरा जिस्म पारा पारा हो गया, एहतियात से मेरे बदन को पलटो, एहतियात से मेरे बदन पर पानी डालो बकायदा। और फिर वो कहता कि खुदा की खबर अगर मेरी ये फरियाद दुनिया का कोई भी गुसल देने वाला सुन ले तो कोई मकान कोई गुसल देने वाला किसी मंजर को गुसल देने पर आबादी का एहसास न करे। और उसके बाद वो कहता है मुझे खुदूम किया गया, मुझे कफन पहनाया गया और फिर मुझे मेरे जनाजे को ताबूत में डाल दिया गया कि जिस ताबूत को काबरों में रख के लेकर तबा कब्रिस्तान की तरफ ले जाना शुरू किया गया। और इस मौके पर मैंने ये महसूस किया कि मेरी रूह जो है एक मरतबा मेरे चेहरे और मेरे कफन के मातहत मौजूद है। और फिर उसके बाद फिर वो मंजर आया कि जिसकी तरफी मैं अब तक फरामोश नहीं कर सका, कि जिस पर मुझे किसी कब्र के गड्ढे के किनारे ला के रखा गया। और इस मौके पर ये लोग इस तरीके से काम कर रहे कि मेरी फरियादों को कोई सुन ही नहीं रहा, मेरी हालत उस वक्त कैसी कि जिस तरह किसी परिंदे को पिंजरे में बंद कर दिया जाए और वो परिंदा बेकार हो गए, एक मरतबा कर मारना शुरू करे, फड़फड़ाना शुरू करे। मुझे कब्र में उतारा गया और फिर कब्र में उतारने के बाद जब मेरी खबर मैंने देखा मेरे दोस्त उससे मोहब्बत करने वाले जल्दी जल्दी मेरी खबर को बंद कर दें कि आज तक के मेरी खबर को बंद कर दिया गया। अब मैं अपनी खबर में तनहा, अब मैं अपनी खबर में अकेला।